दूसरा सैमुएल बाब 15। कुछ देर के बाद अभी सलोम ने रथ और घोड़े खरीदे और साथ साथ 50 मुहाफिज भी रखे जो उसके आगे आगे दौड़े। रोजाना वो सुबह सवेरे उठकर शहर के दरवाजे पर जाता। जब कभी कोई शख्स इस मकसद से शहर में दाखिल होता कि बादशाह उसके किसी मुकदमे का फैसला करे, तो अभी सलोम उससे मुखातिब होकर पूछता, आप किस शहर से हैं? अगर वो जवाब देता, मैं इसराइल के फलां कबीले से हूं, तो अभी सलोम कहता, बेशक आप इस मुकदमे को जीत सकते हैं, लेकिन अफसोस, बादशाह का कोई भी बंदा इस पर सही ध्यान नहीं देगा। फिर वो बात जारी रखता, काश मैं ही मुल्क पर आला काजी मुकर्रर किया गया होता, फिर सब लोग अपने मुकदमे मुझे पेश कर सकते और मैं उनका सही इंसाफ कर देता। और अगर कोई करीब आकर अभी सलोमी के सामने झुकने लगता, तो वो उसे रोककर उसको गले लगाता और बोसा देता। ये उसका उन तमाम इसराइलियों के साथ सलूक था जो अपने मुकदमे बादशाह को पेश करने के लिए आते थे। यूं उसने इसराइलियों के दिलों को अपनी तरफ मायल कर लिया। ये सिलसिला 4 साल जारी रहा। एक दिन अभी सलोम ने दाऊद से बात की, मुझे हिब्रोन जाने की इजाजत दीजिए क्योंकि मैंने रब से ऐसी मन्नत मानी है जिसके लिए जरूरी है कि हिब्रोन जाऊं, क्योंकि जब मैं जसूर में था तो मैंने कसम खाकर वादा किया था, ऐ रब, अगर तू मुझे यरूशलम वापस लाए तो मैं हिब्रोन में तेरी परस्तिश करूंगा। बादशाह ने जवाब दिया, ठीक है, सलामती से जाएं। लेकिन हिब्रोन पहुंचकर अभी सलोम ने खुफिया तौर पर अपने कासिदों को इसराइल के तमाम कबायली इलाकों में भेज दिया। जहां भी वो गए, उन्होंने ऐलान किया, जो ही नरसिंगे की आवाज सुनाई दे, आप सबको कहना, अभी सलोम हिब्रोन में बादशाह बन गया है। अभी सलोम के साथ 200 मेहमान यरूशलम से हिब्रोन आए थे। वो बेलौस थे और उन्हें इसके बारे में इल्म ही न था। जब हिब्रोन में कुर्बानियां चढ़ाई जा रही थीं, तो अभी सलोम ने दाऊद के एक मुशीर को बुलाया जो जिल्दा का रहने वाला था। उसका नाम अखीतुफुल जुलूनी था। वो आया और अभी सलोम के साथ मिल गया। यूं अभी सलोम के पैरोकारों में अजाफा होता गया और उसकी साजिशें जोर पकड़ने लगीं। एक कासिद ने दाऊद के पास पहुंचकर उसे इत्तला दी, अभी सलोम आपके खिलाफ उठ खड़ा हुआ है और तमाम इसराइली उसके पीछे लग गए हैं। दाऊद ने अपने मुलाजिमों से कहा, आओ हम फौरन हिजरत करें वरना अभी सलोम के कब्जे में आ जाएंगे। जल्दी करें ताकि हम फौरन रवाना हो सकें, क्योंकि वो कोशिश करेगा कि जितनी जल्दी हो सके यहाँ पहुंचे। अगर हम उस वक्त शहर से निकले न हो तो वो हम पर आफत लाकर शहर के बाशिंदों को मार डालेगा। बादशाह के मुलाजिमों ने जवाब दिया, जो भी फैसला हमारे आका और बादशाह करें, हम हाजिर हैं। बादशाह अपने पूरे खानदान के साथ रवाना हुआ। सिर्फ 10 दाश्ताएं महल को संभालने के लिए पीछे रह गईं। जब दाऊद अपने तमाम लोगों के साथ शहर के आखिर तक पहुंचा तो वो रुक गया। उसने अपने तमाम पैरोकार को आगे निकलने दिया। पहले शाही दस्ते करीती व फलीती को, फिर उन 600 जाति आदमियों को जो उसके साथ जात से यहां आए थे, आखिर में बाकी तमाम लोगों को। जब फिलिस्ती शहरजात का आदमी इत्ती दाऊद के सामने से गुजरने लगा तो बादशाह उससे मुखातब हुआ, आप हमारे साथ क्यों जाएं? नहीं, वापस चले जाएं और नए बादशाह के साथ रहें। आप तो गैर मुल्की हैं और इसलिए इसराइल में रहते हैं कि आपको जिलावतन कर दिया गया है। आपको यहाँ आए थोड़ी देर हुई है, तो क्या मुनासिब है कि आपको दोबारा मेरी वजह से कभी इधर कभी उधर घूमना पड़े? क्या पता है कि मुझे कहां कहां जाना पड़े? اس لیے واپس چلے جائیں اور اپنے ہم وطنوں کو بھی اپنے ساتھ لے جائیں۔ رب آپ پر اپنی مہربانی اور وفاداری کا اظہار کرے۔ لیکن اتی نے اعتراض کیا، میرے آقا، رب اور بادشاہ کی حیات کی قسم، میں آپ کو کبھی نہیں چھوڑ سکتا، خواہ مجھے اپنی جان بھی قربان کرنی پڑے۔ تب داؤد مان گیا، چلو پھر آگے نکلے۔ چنانچہ اتی اپنے لوگوں اور ان کے خاندانوں کے ساتھ آگے نکلا۔ آخر میں داؤد نے وادی قدرون کو پار کر کے ریگستان کی طرف رخ کیا۔ گرد و نواح کے تمام لوگ بادشاہ کو اس کے پیروکاروں سمیت روانہ ہوتی ہوئی دیکھ کر پھوٹ پھوٹ کر رونے لگے۔ صدوق، امام اور تمام لاوی بھی داؤد کے ساتھ شہر سے نکل آئے۔ لاوی عہد کا صندوق اٹھائے چل رہے تھے۔ اب انہوں نے اسے شہر سے باہر زمین پر رکھ دیا اور ابیاتر وہاں قربانیاں چڑھانے لگا۔ لوگوں کے شہر سے نکلنے کے پورے عرصے کے دوران وہ قربانیاں چڑھاتا رہا۔ پھر داؤد صندوق سے مخاطب ہوا، اللہ کا صندوق شہر میں واپس لے جائیں، اگر رب کی نظر کرم مجھ پر ہوئی تو وہ کسی دن مجھے شہر میں واپس لا کر عہد کے صندوق اور اس کی سکونت گاہ کو دوبارہ دیکھنے کی اجازت دے گا۔ لیکن اگر وہ فرمائے کہ تو مجھے پسند نہیں ہے تو میں یہ بھی برداشت کرنے کے لیے تیار ہوں، وہ میرے ساتھ وہ کچھ کرے جو مناسب لگے۔ جہاں تک آپ کا تعلق ہے، اپنے بیٹے اخیماز کو ساتھ لے کر صحیح سلامت شہر میں واپس چلے جائیں۔ ابیاتر اور اس کا بیٹا یونتن بھی ساتھ جائیں۔ میں خود ریگستان میں دریا یردن کی اس جگہ رک جاؤں گا جہاں ہم آسانی سے دریا کو پار کر سکیں گے۔ وہاں آپ مجھے یروشلم کے حالات کے بارے میں پیغام بھیج سکتے ہیں، میں آپ کے انتظار میں رہوں گا۔ چنانچہ صدوق اور ابیاتر عہد کا صندوق شہر میں واپس لے جا کر وہیں رہے۔ داؤد روتے روتے زیتون کے پہاڑ پر چڑھنے لگا۔ اس کا سر ڈھانپا ہوا تھا اور وہ ننگے پاؤں چل رہا تھا، باقی سب کے سر بھی ڈھانپے ہوئے تھے۔ سب روتے روتے چڑھنے لگے۔ راستے میں داؤد کو اطلاع دی گئی، اخیتوفل بھی ابی سلوم کے ساتھ مل گیا ہے۔ یہ سن کر داؤد نے دعا کی، اے رب بخش دے کہ اخیتوفل کے مشورے ناکام ہو جائیں۔ چلتے چلتے داؤد پہاڑ کی چوٹی پر پہنچ گیا جہاں اللہ کی پرستش کی جاتی تھی۔ وہاں ہیوی ارکی اس سے ملنے آیا، اس کے کپڑے پھٹے ہوئے تھے اور سر پر خاک تھی۔ داؤد نے اس سے کہا، اگر آپ میرے ساتھ جائیں تو آپ صرف بوجھ کا باعث بنیں گے، بہتر ہے کہ آپ لوٹ کر شہر میں جائیں اور ابی سلوم سے کہیں، اے بادشاہ، میں آپ کی خدمت میں حاضر ہوں، پہلے میں آپ کے باپ کی خدمت کرتا تھا اور اب آپ ہی کی خدمت کروں گا، اگر آپ ایسا کریں تو آپ اخیتوفل کے مشورے ناکام بنانے میں میری مدد کر سکیں گے۔ آپ اکیلے نہیں ہوں گے، دونوں امام صدوق اور ابیاتر بھی یروشلم میں پیچھے رہ گئے ہیں۔ دربار میں جو بھی منصوبے باندھے جائیں گے وہ انہیں بتائیں۔ صدوق کا بیٹا اخیماز اور ابیاتر کا بیٹا یونتن مجھے ہر خبر پہنچائیں گے، کیونکہ وہ بھی شہر میں ٹھہرے ہوئے ہیں۔ تب داؤد کا دوست ہیوی واپس چلا گیا۔ وہ اس وقت پہنچ گیا جب ابی سلوم یروشلم میں داخل ہو رہا تھا۔